यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारको काम कार्यवाही अझ प्रभावकारी बनाउँदै सरकारमा पार्टीको उपस्थिति सशक्त बनाउनु पर्ने नेपाली कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष। आजदेखि दुई दिनसम्म कांग्रेसका सांसद मन्त्री र पार्टी पदाधिकारीले सरकारको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्ने। शीतलहर र बाक्लो हुस्सुका कारण तराई मधेसका अधिकांश जिल्लामा जनजीवन प्रभावित। शहीद सप्ताह अन्तर्गत आज चौथो दिन शहीद धर्मभक्त माथेमाको शालिगमा श्रद्धाञ्जली अर्पण गरिँदै हमासले युद्धविराम तोडेको आरोप इजरायलले लगाएपछि इजरायल र हमास बीचको युद्धविराम कार्यान्वयनमा समस्या र धनगढ़ीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय T20 क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबलाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कांग्रेसले सरकारको काम कार्यवाही अझ प्रभावकारी बनाउँदै सरकारमा पार्टीको उपस्थितिलाई सशक्त बनाउनु पर्ने निष्कर्ष निकालेको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू सहितको बैठकमा नेताहरूले सरकारको काम कार्यवाहीलाई तीव्रता दिनुपर्ने र त्यसका लागि सरकारमा सहभागी दलहरूबीच समन्वय गरी अघि बढ्नु जरूरी रहेको धारणा राख्नुभयो। बैठकमा सत्तारूढ़ प्रमुख दुई दलको संयन्त्रले गरिरहेका काम कार्यवाही, हालै जारी भएको अध्यादेशको औचित्य र सरकारको काम कार्यवाहीका बारेमा गृहमन्त्री रमेश लेखक र संसदको काम कार्यवाही बारे पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराउनु भएको थियो। बैठकपछि संचारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै पार्टी प्रवक्ता डाक्टर प्रकाश शरण महतले संविधान संशोधनका विषयमा गम्भीर गृह कार्यको थालनी गर्नुपर्ने र त्यस विषयमा सरकारको संयन्त्रका साथै पार्टीगत रूपमा धारणा तय गरी अघि बढ़नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो।
उहाँहरूले के ब्रिफ गर्नुभएको छ भने यो संविधान संशोधनका विषयमा पनि हामीले चाहिँ गम्भीर गृह कार्य थालनी गर्छौं, त्यसमा एउटा छुट्टै संयन्त्र पनि बन्छ, त्यसमाथि पार्टीगत पनि बन्छ, एउटा त्यस विषयमा के विषयवस्तुहरू चाहिँ संशोधनका विषयवस्तुहरू हुन सक्दछन् भनेर पार्टीगत रूपमा पनि हुने नै भयो र सरकारको तहमा पनि एउटा संयन्त्र बनाएर त्यस उपर चाहिँ गम्भीर गृह कार्य गर्ने भन्ने नै ब्रिफिङ आएको छ।
बैठकमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको गृहमन्त्री लेखकले जानकारी गराउनुभयो भने अब प्रमुख सचेतक घिमिरेले संसदमा विचाराधीन विधेयकहरूलाई आउँदो अधिवेशनमा तदारूकताका साथ पारित गर्नेतर्फ सबै लाग्नुपर्ने र त्यसका लागि संसदीय समितिहरू अझ बढ़ी क्रियाशील हुन जरूरी रहेकोमा जोड़ दिनुभयो। यस्तै बैठकमा कांग्रेसका तर्फबाट सरकारमा मन्त्रीहरूको काम कार्यवाहीलाई जनताले अपेक्षा गरे अनुरूप नतिजामुखी बनाउनु पर्नेमा पनि नेताहरूबाट सुझाव आएको पार्टी प्रवक्ता डाक्टर महतले जानकारी दिनुभयो। यसअघि बैठकमा संक्षिप्त सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई केही समस्या भए पार्टीकै बैठकबाट राख्न निर्देशन दिनुभयो। सभापति देउवाले पार्टी नेताहरूलाई एक ढिक्का भएर सरकारको काम कार्यवाहीलाई तीव्रता दिन समेत निर्देशन दिनुभयो। मन्त्रीहरू सहितको पार्टी पदाधिकारी बैठकमा छलफल भएका विषयमा आजदेखि पार्टीका सांसदहरू सहितको बैठक बसी अझ बढ़ी गहन छलफल हुने नेपाली कांग्रेसले जनाएको छ। पदाधिकारी सहित नेपाली कांग्रेस संसदीय दलको बैठक आज र भोलि गरी दुई दिन बस्नेछ। दुई दिनको छलफलबाट निस्किएको निष्कर्ष र सुझाव पार्टीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने प्रवक्ता डाक्टर महतले बताउनुभयो। शीतलहर र बाक्लो हुस्सुका कारण तराई मधेशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ। लुम्बिनी प्रदेशको कपिल वस्तु र सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा शीतलहर र बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको हो। शीतलहर चल्ने क्रमसँगै चिसो बाट बालबालिका वृद्धवृद्ध विपन्न परिवार शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएका छन् भने केही दिनदेखिको शीतलहर र बाक्लो हुस्सुका कारण विद्यालय जाने बालबालिकामा ज्वरो टाउको र पेट दुख्ने समस्या देखा परेको छ। यस्तै आर्थिक रूपमा विपन्न परिवार सुकुम्बासी भूमिहीन परिवार ओढ्ने ओछ्याउने न्यानो कपड़ाको अभावमा चिसो सहेर बस्न बाध्य भएका छन्। शीतलहर र हुस्सुका कारण किसानले खेतबारीमा लगाएको तरकारी बालीमा डडुवा रोगको संक्रमण देखिएको र संक्रमणले सबैभन्दा बढ़ी आलु बालीमा क्षति पुर्याउन थालेको छ। चिसोका कारण स्वास्थ्य संस्थामा विगतको तुलनामा बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ। मधेश प्रदेशको राजधानी जनकपुर सहित प्रदेशका जिल्लाहरूमा तीन दिनपछि घाम लागेपछि सर्वसाधारणलाई राहत मिलेको छ भने बजार क्षेत्रमा पुनः चहल पहल शुरू भएको छ। त्यस्तै हिजो बिहानदेखि नै शीतलहर सहित हुस्सु लागेका कारणले हवाई उडान अवरूद्ध हुँदै आएकोमा मौसममा केही सुधार आएपछि काठमाण्डौ जनकपुरको उडान सुचारू भएको छ। शीतलहरका कारणले मधेश प्रदेशका धनुषा महोत्तरी सर्लाही सिराहा तथा सप्तरी जिल्लाका जनजीवन प्रभावित बनेको थियो भने जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका विद्यालयहरू हिजोसम्मका लागि बन्द गरिएको थियो। तराईका अधिकांश जिल्लामा शीतलहर बढ़न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यस सम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद प्राधिकरणले प्रमुख जिल्ला अधिकारीहरूको ध्यानाकर्षण गराएको छ। शीतलहर र हिमपात सम्बन्धी कार्ययोजना थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै प्रमुख जिल्ला अधिकारीहरूलाई पत्राचार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो। शहीद सप्ताहको चौथो दिन आज शहीद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थान सिफलमा रहेको उहाँको शालिगमा श्रद्धाञ्जली अर्पण गरिँदैछ। पिता सुब्बा आदिभक्त माथेमा र आमा चन्द्रकुमारी देवीको कोखबाट 1966 साल असोजमा ओम बहालमा जन्मिनुभएका धर्मभक्त तत्कालीन राजा श्रीपाँच त्रिभुवनका व्यायाम शिक्षक हुनुहुन्थ्यो। उहाँले 1993 सालमा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गर्नुभएको थियो। 1997 साल माघ 13 गते उहाँलाई काठमाण्डुको सिफलमा बकैनाको रूखमा फाँसी दिइएको हो। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा सशस्त्र संघर्षदेखि विभिन्न समयमा ज्यान गुमाएका शहीदहरूको सम्मानमा शहीद स्मृति संग्रहालय निर्माण कार्यलाई कर्णाली प्रदेशले प्राथमिकता दिएपछि शहीद परिवारजन र स्थानीयमा खुशी छाएको छ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको यो रिपोर्ट।
सशस्त्र संघर्षदेखि अन्य समयका विभिन्न आन्दोलनहरूमा रुकुम पश्चिमको खारा मुरु पेउगा र रुगा गाविसबाट 74 जना बढीले ज्यान गुमाउनु पर्यो। देशमा शान्ति प्रक्रिया आए लगत्तै त्यसका केही वर्षपछि शहीदहरूको सम्झनामा झुल्याटा डाँडामा शहीद स्मृति पार्क निर्माण गरियो। करिब 12 वर्ष अगाडि निर्माण गरिएको यस स्मृति पार्क लामो समयसम्म जीर्ण रह्यो। अहिले यही स्मृति पार्कलाई शहीद संग्रहालयको रूपमा विकास गर्न लागि छ। संग्रहालयको कामले पूर्णता पाउने भएपछि यस क्षेत्रका स्थानीय वासीहरूले यो कामलाई सकारात्मक रूपमा लिएका छन्।
संग्रहालय बन्नुपर्छ भन्ने हामीले सोचेका थियौँ र त्यो संग्रहालय राम्रैसँग बनिरहेको छ, अझै राम्रोसँग बनोस् भन्ने हामीलाई भावना रहेको छ।
एकदम खुसी लागेको छ मलाई।
कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको 11.5 करोड लागतमा गएको वैशाखदेखि संग्रहालय निर्माणको काम निरन्तर चलिरहेको छ। डिभिजन वन कार्यालय रुकुम पश्चिमका अनुसार हालसम्म उक्त संग्रहालयको 52% भौतिक प्रगति भएको छ। हाल सहित संग्रहालयको 2 तले घर सहित 5 तलाको भ्यू टावर बाल उद्यान सड़क बत्ती लगायत अन्य संरचना निर्माणको काम चलिरहेको छ। यसले पर्यटन क्षेत्रको विकाससँगै शहीदहरूको सम्झनालाई अझै अमर बनाउने काम भएको त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष राजकुमारी रेउले बताउनुभयो।
हामीले त्यसलाई अब एउटा पनि हामीले पर्यटकै अब हजारौं लाखौं भित्री आउने भन्ने हाम्रो उद्देश्य छ र यसलाई पर्यटक विकासमै लिएर विकास नै हो यहाँको त्यसरी काम गरिएको छ। छ।
शहीद संग्रहालय निर्माण 2083 असार अन्तिमसम्म सम्पन्न गरिने जम्मू दीप जेबीजी कन्स्ट्रक्सन प्रालीले बताएको छ। सशस्त्र संघर्षदेखि अन्य विभिन्न समयमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा निर्माण हुन लागेको संग्रहालयले शहीदहरूको सम्मान गर्ने भन्दै परिवारजनहरूमा खुसी छाएको छ। मेघराज खटका, रेडियो नेपाल, रुकुम पश्चिम।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान गठबन्धन आगामी 2084 निर्वाचनसम्म कायम रहने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले अहिलेको सरकार विषम परिस्थितिमा बनेकाले अर्को निर्वाचन नभएसम्म यो सरकार कायम रहिरहने प्रश्न पार्नुभयो। सरकार गठन भएपछि जनतामा ठूलो आशा पलाएकाले मुलुकमा राजनैतिक अस्थिरता निम्त्याउनेहरूले सरकार परिवर्तन र फेरबदलको हल्ला चलाएको र सो हल्ला निराधार भएको उहाँले बताउनुभयो। गठबन्धनको सरकार बनेपछि मुलुकको आर्थिक सुधारमा उल्लेखनीय प्रगति हासिल भएको चर्चा गर्नुहुँदै उहाँले चालू आर्थिक वर्षको पूँजीगत खर्चमा समेत सकारात्मक सुधार आउने बताउनुभयो। मुलुकका हरेक आर्थिक सूचक सन्तोषजनक अवस्थामा रहेकाले केही महिनामै मुलुकले आर्थिक प्रगतिको लक्ष्य हासिल गर्ने उहाँको भनाई थियो। उहाँले तस्करी, कालोबजारी, भ्रष्टाचार नियन्त्रणमा जोड़ दिँदै सुशासन कायम गर्नेतर्फ सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो। सरकारले लामो समयदेखि निर्माण व्यवसायीहरूको रोकिएको रकम भुक्तानी गरेको र बक्यौता रहेको दुग्ध किसानहरूले पाउनुपर्ने सबै रकम किसानले चाँडै पाउने उहाँले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका पीरमर्का बुझ्न पार्टी जनतामाझ गएको बताउनु भएको छ। प्रेस सेन्टर दाङले घोराईमा हिजो आयोजना गरेको पत्रकार भेटमा उहाँले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताउनुभयो। सत्तारूढ़ राजनैतिक दलहरूमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेको स्वीकार गर्दै तिनलाई सच्याएर अगाडि बढ़ने उहाँले जोड़ दिनुभयो। साथै उहाँले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताउनुभयो। जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक हिजो वीरगंजमा शुरू भएको छ। बैठकमा राजनैतिक, संगठनात्मक तथा समसामयिक विषयका साथै पार्टीको भावी रणनीति र मधेसका मुद्दा सम्बन्धी विषयमा छलफल हुने महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो। केन्द्रीय अध्यक्ष अशोक कुमार राईको अध्यक्षतामा शुरू भएको बैठक आज सम्पन्न हुने महासचिव राईले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनतालाई अनुभूत हुने गरी विकास निर्माणका काममा सरकार क्रियाशील रहेको बताउनु भएको छ। लमजुङमा हिजो भएको कार्यक्रममा उहाँले देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागि परेको बताउनुभयो। संसदमा धेरै विधेयक विचाराधीन रहेको अवस्थामा अध्यादेशको बाटो अंगाल्नुको विकल्प नरहेको उहाँको भनाई छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनु पर्ने चुनौती रहेको बताउनु भएको छ। 46 पर्यटक प्रहरी दिवसको अवसरमा काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा उहाँले नेपालमा पर्यटनको विकास र प्रवर्धनका लागि जैविक प्राकृतिक विविधतालाई जोगाउनु पर्ने चुनौती रहेको बताउनुभयो। मन्त्री पाण्डेले पर्यटन क्षेत्र एक्लै अघि बढ़न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्धन जरूरी रहेको औल्याउनुभयो। उहाँले कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा प्रहरी पर्यटक लैजाने तयारी शुरू गरेको बताउनुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। गोर्खामा हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानले शिक्षा क्षेत्रको विकासका लागि तीनैवटै तहको सरकारले भूमिका खेल्नुपर्ने कुरालाई स्पष्ट व्याख्या गरेको उल्लेख गर्नुभयो। सरकारले विक्रम सम्बत 2083 अनिवार्य निशुल्क शिक्षाको अभ्यास गर्ने गरी कार्ययोजना बनाएर अघि बढ़ेको उहाँले बताउनुभयो। गुणस्तरीय शिक्षाले मात्र समृद्धि राष्ट्र निर्माण गर्न सकिने भन्दै शिक्षालाई अब उद्यमशीलतासँग जोडेर लैजानुपर्ने मन्त्री भट्टराईले बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्तालाई राजनीतिमा जोड्न नसक्ने राजनैतिक दलले देशका लागि काम गर्न नसक्ने धारणा व्यक्त गर्नुभएको छ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाण्डुमा हिजो भएको राष्ट्रिय कार्यकर्ता भेलामा महासचिव पोखरेलले कांग्रेस एमाले सधैँभरिका लागि नमिलेको स्पष्ट पार्नुहुँदै जनताका बीचमा जाने बेलामा एमाले र कांग्रेसले एक आपसमा गठबन्धन नगर्ने उल्लेख गर्नुभयो। शहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौडाद्वारा संचालित अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेको छ। निर्धारित समयमै योजना सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढ़ाएपछि बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेको हो। बहुवर्षीय योजनाका काममा केही कारणले ढिलाइ भए पनि सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीसँग समन्वय भइरहेको प्रमुख इकाई अधिकारीले बताउनुभयो। जलवायु परिवर्तनका कारण यस वर्ष चितौनमा मह उत्पादनमा ह्रास हुँदै गएको छ। भरतपुर महानगरपालिका वडा नम्बर एकका मौरी विज्ञ डाक्टर खेमराज पौडेलले पछिल्ला वर्षहरूमा मौरीका घारको संख्या बढ़े पनि सो अनुपातमा मह उत्पादन हुन नसकेको बताउनुभयो। जलवायु परिवर्तनका कारण फूल फुल्ने बोटहरूमा पर्याप्त रस नहुने, फूलको आकार नै सानो हुने भएका कारण मौरीले रस संकलन गर्न नसकेको उहाँको भनाइ छ। आवश्यक रूपमा मौरीले फूल चुस्न नपाउनु, फूलजन्य वनस्पतिमा विषादीको प्रयोग हुनुका कारण पनि मह उत्पादनमा ह्रास आएको उहाँले बताउनुभयो। मुगु जिल्लाका चारवटै भेगका स्थानीयहरू खेतीपातीमा सक्रिय भए पनि दैनिकी गुजाराका लागि आयातित चामलमा निर्भर रहन बाध्य हुनु परेको छ। कठिन भूगोल, पर्याप्त सिंचाईको अभाव र आधुनिक कृषि प्रविधिको कमीका कारण त्यहाँको कृषि उत्पादनले माग धान्न सकेको छैन। कृषि विज्ञहरूका अनुसार स्थानीय स्तरमा सिंचाई व्यवस्थापन, बिउ बिजनको सुधार र आधुनिक प्रविधि भित्र्याउने पहल गरिएमा मुगुमा कृषि उत्पादन बढ़ाउन सकिने बताएका छन्। गण्डकी प्रदेश सरकार मार्फत यस वर्ष म्याग्दीमा खानेपानी र सिंचाई सुविधा विस्तार तथा नदी नियन्त्रण सम्बन्धी 65 योजना सञ्चालन भएका छन्। खानेपानी जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय म्याग्दीले 14,38,00,000 रूपियाँ बजेटमा खानेपानीका 36, सिंचाईका 20, नदी नियन्त्रणका 6, ऊर्जाका 2 र सर्वेक्षण सम्बन्धी 1 योजना सञ्चालन गरेको कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर झलक मोहन ओझाले जानकारी दिनुभयो। काठमाण्डु महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा यस वर्ष रूख कटान र जल उत्पन्न विपदका घटना बढ़ेको जनाएको छ। यस वर्षको पुष मसान्तसम्म 234 विपदका घटना भएको महानगरपालिकाले जनाएको छ। मध्य प्रदेशमा यस वर्ष माछा उत्पादनमा 5.4% वृद्धि भएको छ। मध्य प्रदेशका जिल्लाहरूमा समग्रमा 2,000 मेट्रिक टन भन्दा बढ़ीले माछा उत्पादनमा वृद्धि भएको छ। गत वर्ष 43,382 मेट्रिक टन माछाको उत्पादन भएकोमा यस वर्ष त्यसमा वृद्धि भएर 45,571 मेट्रिक टन पुगेको नेपाल राष्ट्र बैंक मध्य प्रदेशको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। बैतडीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका एक माडौमा हिजो भएको दुर्घटनामा घाइते भएका सिगास गाउँपालिका वडा नम्बर एक इरानाका 14 जयन्ती धामी र 19 पार्वती धामीको उपचारका क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो। पाथिभरा क्षेत्रमा प्रहरी र केबलकार निर्माणको विरोध गरिरहेका बीच विवाद उत्पन्न हुँदा केबलकार निर्माणको काममा समस्या उत्पन्न भएको छ। केबलकार निर्माणको विरोधमा उत्रिएका र प्रहरी बीच हिजो झडप हुँदा सशस्त्र प्रहरीका 3 र निर्माण विरोधी तर्फ 2 घाइते भएका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार. इजरायल र हमास बीचको युद्ध विराम कार्यान्वयनमा समस्या देखिएको छ. इजरायलले हमासले युद्ध विराम तोडेको आरोप लगाएपछि प्यालेस्टिनीहरूको फिर्ता रोकिएको छ. हमासले युद्ध विराम सम्झौताका शर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सड़क अवरूद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजापट्टीको उत्तरमा आफ्नो घर फर्कनबाट रोकिएको बीबीसीले जनाएको छ. हिजो साँझ मध्य गाजाको अल रशीद सड़कमा घर फर्कन भेला भएकाहरूबीच गोली चलाइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्. रोयटर्स समाचार एजेन्सीले हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालय र प्यालेस्टिनी मीडियालाई उद्धृत गर्दै एक व्यक्तिको मृत्यु भएको र केही घाइते भएको जानकारी दिएको छ. अब आर्थिक समाचार.
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
वीरगंज स्थित एकीकृत तथा आईसीपी भन्सार नाका हुँदै चालू आर्थिक वर्षको छ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ 29,27,82,00,000 मूल्य बराबरका नेपाली उत्पादनहरू निर्यात भएका छन्. वीरगंज नाका हुँदै विभिन्न मुलुकहरूमा तेल, जुस, कपड़ा, जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जड़ीबुटी निर्यात भएको वीरगंज स्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो. आईसीपी भन्सार नाका हुँदै छ महिनाको अवधिमा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ. उक्त अवधिमा 3,44,86,85,000 मूल्य बराबरका फलफूलको जुस तथा जाम समेत भारत निर्यात भएको छ. उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्सपो 2025 शनिबारबाट विराटनगरमा शुरू भएको छ. 20 गतेसम्म सञ्चालन हुने विराट एक्सपोको उद्घाटन गर्दै उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ़न प्रयासरत रहेको बताउनुभयो. अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रमा सुधार देखिए त्यसबाट उद्योगीहरूले लाभ लिइरहेको बताउनुभयो. त्यस अवसरमा अर्थमन्त्री पौडेलले सरकार प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र निर्माणका लागि काम गरिरहेको जानकारी समेत गराउनुभयो. कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशको आर्थिक विकासका निम्ति विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक भएको बताउनुभयो. विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले एक्सपोले निजी क्षेत्रलाई फाइदा पुग्ने उल्लेख गर्नुभयो. नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन विराटनगर एक्सपो सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो. स्याउ खेतीलाई व्यावसायिक बनाउने उद्देश्यले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कृषि प्राविधिकहरूलाई बगैंचा व्यवस्थापन तथा काँटछाँट सम्बन्धी तालिम प्रदान गरिएको छ. हिमाली जिल्ला जुम्लामा पहिलो पटक स्याउ बगैंचा व्यवस्थापन विषयमा कृषि अधिकृत र सहायक स्तरीय प्राविधिकहरूलाई 3 दिने तालिम प्रदान गरिएको छ. जुम्ला स्थित कृषि अनुसन्धान केन्द्रका प्रमुख डाक्टर नवराज आचार्यले कर्णालीलाई अर्ग्यानिक स्याउ उत्पादनको प्रमुख क्षेत्र बनाउने उद्देश्यले कृषि प्राविधिकलाई तालिम प्रदान गरिएको र त्यसले स्याउ उत्पादक किसानलाई सहजीकरण भएको उल्लेख गर्नुभयो. जुम्ला जिल्लामा 5,200 हेक्टर क्षेत्रफलमा हाल स्याउ खेती भइरहेको छ. नेपाली कंग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसाय विभागले यही माघ 16 र 17 गते नेपाल स्टार्टअप साना तथा मझौला सम्मेलनको आयोजना गर्ने भएको छ. साना तथा मझौला व्यवसायले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागि पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विभागकी प्रमुख उर्मिला थपलियाले जानकारी दिनुभयो.
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य. अब खेल समाचार.
धनगढ़ीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ. शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि 9 विकेटको जित निकाल्दै एपीएफले उपाधि जितेको हो. यो सँगै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो. उपाधिसँगै एपीएफले 5,00,000 रूपियाँ पुरस्कार पाएको छ भने सुदूरपश्चिम उपविजेता हुँदै 3,00,000 रूपियाँ प्राप्त गरेको छ. जितका लागि पाएको 68 रनको विजयी लक्ष्य एपीएफले 12.5 ओभरमा 1 विकेटको क्षतिमा पूरा गर्यो. एपीएफका ममता चौधरी ले अभिजित 43, कप्तान इन्दु वर्मा नट आउट 18 रन जोडिन. यसअघि फाफला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम 18.1 ओभरमा 67 रनमा समेटियो. ममता बोहराले 18 र कप्तान बिन्दु रावलले 17 रन बनाउनु बाहेक अन्य खेलाड़ीले दोहोरो अंकमा रन जोड्न सकेनन्. बलिङतर्फ एपीएफका कविता जोशीले 3, कप्तान इन्दु वर्मा र सबनम राईले 2-2 विकेट लिए. कविता प्लेयर अफ द म्याच चुनिएकी छिन्. यसैबीच प्रतियोगिताभर व्यक्तिगत 172 रन र 5 विकेट लिएकी एपीएफकी कप्तान वर्मा प्लेयर अफ द सिरिज भएकी छिन्। एपीएफका लागि 209 रन बनाएकी ममता चौधरी बेस्ट ब्याटर र बागमतीका लागि 10 विकेट लिएकी मनिषा उपाध्याय बेस्ट बलर भइन्। प्लेयर अफ द सिरिजले 50,000, बेस्ट ब्याटर र बेस्ट बलरलाई 25,000 पुरस्कार प्रदान गरिएको छ। यही माघ 1 गतेदेखि शुरू भएको प्रतियोगितामा 12 टोलीको सहभागिता थियो। राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो। विभागीय टोली नेपाल एपीएफ क्लब एन्फा राष्ट्रिय महिला लीग फुटबलको फाइनलमा प्रवेश गरेको छ। सातदो बाटो स्थित एन्फा मैदानमा शनिबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई 2-1 गोलले हरायो। साबिक विजेता पुलिसले लीगमा अपराजित यात्रा कायम राख्दै आर्मीमाथि पुनरागमन जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलमा शुरूआती अग्रता आर्मीले लिएको थियो भने आर्मीका लागि हिमा चौधरीले 9 मिनटमा गोल गरेकी थिइन्। एपीएफको जितमा दुवै गोल रश्मि घिसिङले गरिन्। उनले 78 र 88 मिनटमा गोल गरेकी थिइन्। एपीएफकी प्रीति राई प्लेयर अफ द वुमन भएकी छिन्। त्रिभुवन आर्मी क्लबका राजन रोकाए र धादिङकी सन्तोषी श्रेष्ठले राइट टू प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। शनिबार भएको दौड़मा पुरूषतर्फ राजनले निर्धारित दूरी 1:06:10 पूरा गरे। आर्मीकै खडक बहादुर खड्का दोस्रो र जुलियस मुर्कुली तेस्रो भए। यस्तै महिलातर्फ ओलम्पियन सन्तोषीले 1:20:48 निर्धारित दूरी पार गर्दै उपाधि जितिन्। आर्मीकी पूर्णलक्ष्मी नेपाने दोस्रो र एपीएफ क्लबकी पुष्पा भण्डारी तेस्रो भइन्। नेपाल भेटेनरी संघले आयोजना गरेको राइट टू प्रोटिन रनको विजेता सन्तोषी र राजनले जनै 1,50,000 रूपियाँ पुरस्कार प्राप्त गरे।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। उपत्यकामा सूर्योदय अघि बिहान 6:54 भयो भने सूर्यास्त भरे साँझ 5:40 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको काम कार्यवाही अझ प्रभावकारी बनाउँदै सरकारमा पार्टीको उपस्थिति सशक्त बनाउनु पर्ने नेपाली कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष। आजदेखि 2 दिनसम्म कांग्रेसका सांसद मन्त्री र पार्टी पदाधिकारीले सरकारको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्ने। शीतलहर र बाक्लो हुसुका कारण तराई मधेसका अधिकांश जिल्लामा जनजीवन प्रभावित। शहीद सप्ताह अन्तर्गत आज चौथो दिन शहीद धर्मभक्त माथेमाको शालिकमा श्रद्धाञ्जली अर्पण गरिँदै हमासले युद्ध विराम तोडेको आरोप इजरायलले लगाएपछि इजरायल र हमास बीचको युद्ध विराम कार्यान्वयनमा समस्या। र धनगढ़ीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबलाई। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।